यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जलवायुको असर हिमाली क्षेत्रमा धेरै। क्षतिपूर्तिका लागि सरोकारवाला विज्ञहरूद्वारा विश्वको ध्यान आकर्षण। सही विचार बिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। र रूस र युक्रेन बीच 1,000 युद्धबन्दी रिहा गर्ने सहमति। अब समाचार विस्तारमा। सरोकारवाला विज्ञहरूले तुलनात्मक रूपमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ़ी हुने गरेको उल्लेख गर्दै क्षतिपूर्तिका लागि विश्वको ध्यान आकर्षण गराउनु भएको छ। सगरमाथा संवादको आज दोस्रो दिन आयोजित हिमाली क्षेत्रमा हानि र नोक्सानी सम्बोधन विषयक समानान्तर सत्रका वक्ताहरूले जलवायुका असरहरूसँग जुझ्न अनुकूलन कार्यक्रम परिचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। साथै उहाँहरूले हानि नोक्सानीको प्रमाणित अनुसन्धान स्पष्ट हुनुपर्ने र कोषमा सहज पहुँचका लागि समेत व्यवस्था गर्नुपर्ने बताउनु भएको थियो। त्यस्तै विज्ञहरूले हिमाली क्षेत्रमा जलवायुले गरेका असर र त्यसको हानि नोक्सानी सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारका विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूत बदर उमर इस्माइल अल दफाले भेटघाट गर्नुभएको छ। सगरमाथा संवाद स्थलमा आज भएको भेटमा उहाँहरू बीच दुई देश बीच आपस हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै नेपालले कतार सरकारलाई उपहार स्वरूप उपलब्ध गराइने भनिएको एक जोड़ी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढ़ाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री साईले बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री डाक्टर राणासँग भएको भेटका क्रममा हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो। मन्त्री डाक्टर राणाले विपिन जोशीको रिहाई र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाईका लागि थप पहल गरिदिन पुनः आग्रह गर्नुभएको थियो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही विचार बिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनु भएको छ। एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले आफूहरूले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरूले कहिल्यै नछोडेको प्रष्ट पार्नुभयो। उहाँले एमालेको नेतृत्वलाई बदनाम गरेर पार्टी ढाल्न सकिन्छ भन्ने तत्वहरूले अनेक षड्यन्त्र गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरूलाई एकताबद्ध भएर ढुक्कका साथ अघि बढ़न आग्रह गर्नुभयो। उहाँले जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल हाँक्न सक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिष्ट आन्दोलन धराशायी हुँदै गएका बेला जबजको वैचारिक अगुवाईमा पार्टीलाई लोकप्रिय र द्वितीयक अवस्थासम्म पुर्याउनु भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका जटिल बिरामीको स्याहार तथा उपचार लक्षित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति 2025-35 स्वीकृत गर्नुभएको छ। क्यान्सर, हृदयरोग, फोक्सो रोगी, अल्जाइमर्स, पार्किन्सन, मृगौला सम्बन्धी रोग जस्ता दीर्घकालीन जीवनलाई चुनौती दिने अवस्थामा प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्य रणनीतिले बोकेको छ। नेपालमा क्यान्सर रोगीहरूका लागि यस्तो सेवा भए पनि जीवन सीमित भएका अन्य बिरामी तथा परिवारका लागि स्वास्थ्य समस्या र त्यससँग जुझ्न सक्ने गरी प्रशामक सेवा उपलब्ध छैन। मन्त्री पौडेलले स्वीकृत गरेको रणनीतिले स्वास्थ्य संस्थाहरूले यस्ता जटिल र उपचार सम्भव नदेखेका बिरामीहरूको स्याहार हेरचाह तथा परिवारलाई समस्यासँग जुझ्न सहायता गर्ने अवस्थामा जोड़ दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *1415 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। मस्तिष्क घात सम्बन्धी समस्या भएका सुदूरपश्चिमका बिरामीले अबदेखि नेपालगंजमै विशिष्टीकृत उपचार सेवा पाउने भएका छन्। टाइम इज ब्रेन भन्ने स्लोगन सहित संजीवनी कलेजमा कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर सञ्चालनमा ल्याइएको हो। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अन्य स्थानहरूमा पनि अभियानकै रूपमा आयोजना गरिने अस्पतालले जनाएको छ। सीईओ डाक्टर नितेश कुमार कनुडियाले ब्रेन हेमरेज अर्थात मस्तिष्क घात भएर गम्भीर भएका बिरामीको तत्कालै उपचार गर्नुपर्ने बताउनु भएको छ। आगामी वर्षे धान बालीलाई लक्षित गर्दै वीरगंज नाकाबाट एक महिनाको अवधिमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेडले ग्लोबल टेण्डर मार्फत आयात गरेको 15,000 टन डीएपी र 10,000 टन युरिया गरी 25,000 टन मल वीरगंज भित्रिएको छ। कृषि सामग्री कम्पनी वीरगंज प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार भारतको कलकत्ताबाट मल बोकेर रेलवे ऱ्याक वीरगंज आइपुगेका छन्। कुल 15,000 टन डीएपी मध्ये 6,000 टन डीएपी मल कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगंजको गोदाममा भण्डारण समेत भइसकेको छ। बाँकी मल भैरवा र विराटनगर प्रादेशिक कार्यालय पठाइने कृषि सामग्री कम्पनी वीरगंज प्रादेशिक कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो। सप्तरीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। आज बिहान जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका 14 स्थित कोशी नदीको बगरमा चट्याङले लाग्दा 7 वर्षीय बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा भारतको उत्तर प्रदेश सामली जिल्ला केरना पञ्चायत बस्ने जहिद खानकी 7 वर्षीय छोरी जैनब खातुन रहेको सप्तरी प्रहरीले जनाएको छ। यस्तै सोही ठाउँमा बस्दै आएका केरना पञ्चायतकै गुलु खानका 7 वर्षीय छोरा जुबीर पनि चट्याङको कारणले घाइते भएका छन्। उनको छिन्नमस्त अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। नेपाली मौलिक बाजाहरूको संरक्षण गर्ने र आय आर्जन समेत गर्ने उद्देश्यले पाल्पाका महिलाहरू व्यावसायिक रूपमा पञ्चे बाजा बजाउन शुरू गरेका छन्। परम्परागत रूपमा पञ्चे बाजा बजाउने समुदाय अन्य पेसा व्यवसाय मार्फत आकर्षित हुँदा संकटमा पर्दै गएको पञ्चे बाजाको संस्कृति संरक्षण गर्न र महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै पाल्पाका महिलाहरू व्यावसायिक रूपमा पञ्चे बाजा तर्फ लागेका छन्। पाल्पाबाट विष्णु खनालको यो रिपोर्ट।
सधैँ यो चुलो चौको गरिराख्ने मान्छे पुरुषसित हात थाप्न नपरोस् भनेर हामीले यो बाजा बजाउन सिकेको छौँ। महिलाहरूले सुरु गरे।
उहाँ कमला बस्याल, समाज सुधार बाजा समूह तानसेनकी उपाध्यक्ष हुनुहुन्छ। बस्याल, आज भोलि चुलो चौकामा नभई दमहा, झ्याली, ट्याम्को, ढोलकी तथा सनाई बजाउँदै विवाह, व्रतबन्ध, मेला महोत्सव तथा शुभ कार्यमा व्यस्त हुनुहुन्छ। यहाँका महिलाहरूले जिल्लामै पहिलो पटक महिला बाजा समूह गठन गरेर संस्कृति संरक्षण सँगै आमदानी समेत गरेका छन्। पालपाले ढाकाको पहिरनमा सजिने महिलाहरूलाई जिल्लामा हुने कार्यक्रममा पञ्चे बाजाको प्रस्तुति दिन भ्याइ नभ्याइ हुन थालेको छ। ब्राह्मण महिलाहरूको अन्य आमदानीको स्रोत नभएकाले यो पेसा रोजेको समूहकी सदस्य मीरा पन्थी बताउनुहुन्छ।
हामी 52 समुदायका महिलाहरू हामी केही पैसा कमाउन आय आर्जनको बाटो नभएको कारणले बाजाको तालिम गरेर केही हामीलाई समस्या पर्छ। सबै समस्या पर्दा पर्दैका बावजुद पनि हामी बाजा बजाउन हिँड्दा हामीलाई अलिक महिलाहरूलाई अलिक प्रोत्साहन दिने
विगतमा कुनै एक जाति विशेषले मात्र बाजा बजाउँथे, तर आज भोलि यो बाजा ब्राह्मण, छेत्री, मगर तथा अन्य जातिले पनि बजाउन थालेका छन्। बाजा बजाएर आत्मनिर्भर भएको बताउनु हुन्छ बाजा टोलीकी सदस्य मन्जु बन्थी।
सनाई, ढोलक, दमा, धम्कुरी सबै फुकेर आफै नै बजाउँदै हिँड्छौँ। हामीले पञ्चे बाजा बजाएर आत्मनिर्भर
हुने काम गरिरहेका छौँ।
लोप हुन थालेको बाजाको प्रवर्धन गर्न स्थानीय सरकारले समेत सहयोग गर्दै आएको छ। तानसेन नगरपालिकाले तेलघाका महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम दिएका कारण व्यवसायिक बनेको नगरपालिकाकी उप प्रमुख प्रतीक्षा सिंहजाले बताउनुहुन्छ।
महिलाहरूले आफ्नो प्रतिभाहरू प्रस्फुटन गरेर त्यो बाजाको तालिम दिएर उहाँहरूले त्यो सिप सिकेर पनि उहाँहरूले आफ्नो पर्फर्मेन्सहरू प्रस्तुत गरिराख्नु भएको छ।
परम्परागत रूपमा पञ्चे बाजा बजाउने समुदायको संख्या घट्दै गएपछि ब्राह्मण समुदायका महिला पञ्चे बाजा संरक्षण अभियानमा जुटेका हुन्। यसले संस्कृति संरक्षण हुनुका साथै महिलाहरू आर्थिक रूपमा समेत सबल बन्दै गएका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पञ्चे बाजाको संरक्षणका क्रममा पाल्पाका महिला सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। रूस र युक्रेन बीच 1,000 युद्धबन्दी रिहा गर्ने सहमति भएको छ। टर्कीको इस्तानबुलमा हिजो भएको वार्तामा दुवै देशले 1,000 युद्धबन्दी रिहा गर्ने सहमति गरेका हुन्। युक्रेनी पक्षले राष्ट्रपति भ्लादिमिर पुटिन र भ्लोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ताका लागि अनुरोध गरेको बैठकपछि जानकारी दिएको छ। वार्तामा दुवै पक्ष सम्भावित युद्धविरामका लागि सकारात्मक भएका छन्। युद्धबन्दी रिहाईको मिति तय भइसकेको भए पनि सुरक्षाका कारण सो विवरण सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई शहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आज बिहान ग्यास सो आउट हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना श्रमिकहरू घाइते भएका स्थानीय संचार माध्यमहरूले जनाएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटना बिहान करिब 10 बजेको समयमा भएको बताइएको छ। प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्यास सो आउट भएको र केही श्रमिकहरू अचेत अवस्थामा भेटिएका थिए। प्रारम्भिक अनुमान अनुसार चुहिएको ग्यास विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने बताइएको छ। र हाल देशमा पश्चिमी तथा स्थानीय हावाको प्रभाव साथै बंगालको खाड़ी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ 3 बजेको समाचार। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जलवायुको असर हिमाली क्षेत्रमा धेरै। क्षतिपूर्तिका लागि सरोकारवाला विज्ञहरूद्वारा विश्वको ध्यान आकर्षण। सही विचार बिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। र रूस र युक्रेन बीच 1,000 युद्धबन्दी रिहा गर्ने सहमति। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्कु बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।